ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ فرزند رسول سرکار سید الشہداء حضرت امام حسین علیہ الصلوۃ والسلام اور ان کے اصحاب باوفا کا آج چہلم منایا جا رہا ہے، اس مناسبت سے ہم آپ کی خدمت میں دلی تعزیت پیش کرتے ہیں۔ ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان کے سیاسی حالات، اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے مگر مختصر سے وقفے کے بعد۔ جناب ناظرین، گزشتہ 48 گھنٹوں کے دوران اگر یہ کہا جا رہا تھا کہ اب آہستہ آہستہ ٹکراؤ کی صورتحال اداروں میں کم ہوتی جا رہی ہے، لیکن جس طرح سے لمحے، گھنٹے اور دن گزر رہے ہیں، پاکستان کی سیاست میں نئے نئے موڑ آتے جا رہے ہیں۔ اس دوران بعض ذرائع نے اس بات کا انکشاف کیا ہے کہ ممکن ہے کہ صدر زرداری پر دباؤ کم کرنے کے لیے خود وزیر اعظم گیلانی استعفیٰ دے دیں اور ان کی جگہ اعتزاز احسن کو، جو وکلا تحریک میں موجودہ چیف جسٹس کے شانہ بشانہ رہے ہیں اور خود پیپلز پارٹی کے بھی رہنما ہیں، انہیں وزیر اعظم نامزد کر دیا جائے اور وزیر اعظم بنا دیا جائے۔ جبکہ تحریک انصاف کی مرکزی مجلس عملہ کا آج اجلاس ہوا ہے اور نون لیگ نے ہر طرح سے حکومت اور خاص طور پر پیپلز پارٹی کو گھیرنے کا پروگرام بنا لیا ہے، اور پیپلز پارٹی کا کہنا ہے کہ نواز شریف ہوتے کون ہیں، قبل از وقت انتخابات کا مطالبہ کرنے والے، عوام نے ہمیں منڈیٹ دیا ہے، ہم مدت پوری کریں گے۔ یہ صورتحال ہے، اور تازہ ترین جو اطلاع ہے وہ یہ کہ آرمی چیف اور صدر پاکستان کے درمیان ملاقات بھی ہوئی ہے۔ ملاقات کا کیا نتیجہ ہو سکتا ہے، اس کے بارے میں مختلف قیاس آرائیاں کی جا سکتی ہیں، اور اگر کوئی نتیجہ برآمد بھی ہوگا تو ظاہر ہے کہ یہ فوری طور پر نہیں، آئندہ کچھ گھنٹوں یا دنوں میں اس کا اندازہ اور اس کی معلومات ہو سکتی ہے۔ چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں اس وقت سینئر صحافی اور تجزیہ نگار جناب غلام اکبر صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام جی۔
غلام اکبر صاحب، کیا کوئی اطلاع ملی ہے صدر زرداری اور آرمی چیف جنرل کیانی کے درمیان ملاقات کی؟
دیکھیے جی، ملاقات تو ہوئی ہے، یہ تو مجھے اطلاع ہے، لیکن میں خود ابھی سینٹرل ایگزیکٹو کمیٹی کی میٹنگ تھی تحریک انصاف کی، اس میں سے ابھی اٹھ کر سیدھا آیا ہوں یہاں، اور آپ نے جو باتیں کہی ہیں اس وہ بڑی صحیح ہیں، کیونکہ یہ جو کہا جا رہا تھا نا کہ گزشتہ 48 گھنٹوں میں کہ یہ برف جو ہے وہ پگھل رہی ہے، یا یہ کہ تصادم میں، تناؤ میں کمی آ رہی ہے، جب تناؤ اس نہج پہ پہنچ جائے جس نہج پر یہ گزشتہ ہفتے کے دوران پہنچا ہے، تو اس میں یہ تو ہو سکتا ہے کہ حکمت عملیوں میں تبدیلیاں آ جائیں، جو بھی اب تو فریق میں کہوں گا کہ اب اس میں چار فریق ہیں بنیادی طور پہ، میں عدلیہ کو فریق نہیں کہوں گا، لیکن ایک عدلیہ ایک پلیئر ہے، اس طرح سے فوج ایک پلیئر بن گئی ہے، اور حکومت جو ہے نا وہ ہر قیمت پہ، حکومت جن لوگوں کے ہاتھوں میں، حکومت کا لفظ میں، اس حکومت اس وقت زرداری صاحب اور ان کے نامزد کردہ وزیر اعظم، کیونکہ پچھلے دنوں زرداری صاحب نے جو انٹرویو دیا تھا کہ میرا وزیر اعظم، انہوں نے خاص طور پہ یہ ترکیب استعمال کی تھی، تو یہ جو 10 تاریخ کو عدلیہ نے ایک جو فیصلہ دیا تھا، اس کے بعد کوئی بھی دنیا میں مہذب قوم ملک کی حکومت ہوتی تو وہ اس بنیاد پہ استعفیٰ دیتی، کہہ دیتی کہ بھئی یہ وزیر اعظم جو ہیں اس کے بارے میں انہوں نے کہا کہ بادی النظر میں لگتا ہے کہ انہوں نے اپنے حلف کی پاسداری نہیں کی، انہوں نے بددیانتی کی ہے، اور یہ الفاظ بڑے سخت الفاظ استعمال کیے اس ججمنٹ میں، وہ کافی تھے حکومت کو، لیکن یہ حکومت جو ہے نا ہر قیمت پر اپنے آپ کو قائم رکھنے کی حکمت عملی پر عمل کر رہی ہے، اور یہ ایک موضع ہوگا کہ اگر دو بڑے اداروں سے ٹکراؤ انہوں نے مول لیا ہے. ایک دن وہ حملہ عدلیہ پہ کرتے ہیں, دوسرے دن وہ حملہ فوج پہ کرتے ہیں. تو اب یہ شہادت تو نہیں ہے, تو خودکشی میں کہوں گا, نعوذ باللہ. شہادت ایک بڑا مقدس لفظ ہے اور اس کی بے حرمتی جس طرح سے ہماری حکومتیں کرتی ہیں اپنے مقاصد کے لیے, وہ بڑی شرمناک ہے. لیکن بہرحال میں سمجھتا ہوں کہ اب تحریک انصاف ایک بڑے پلیئر کے طور پر سامنے آئی ہے. جتنے بھی جائزے اور پولز سامنے آ رہے ہیں ان سے یہ اندازہ لگانا مشکل نہیں کہ پہلے کہا جاتا کہ تحریک کو سپورٹ ہے بڑے شہروں میں, یا پڑھے لکھے لوگ جو ہے نا وہ تبدیلی چاہتے ہیں, لیکن یہ بات نہیں ہے. محرومیت جو ہے وہ بہت دور دور تک ایسے ایسے علاقوں میں موجود ہے, بلکہ زیادہ شدت کے ساتھ موجود ہے. وہ اور یہ سوچنا بھی حماقت ہوگی کہ وہ عمران خان کے نام کو نہیں جانتے. ایک آئیڈیا ہے جو یکا جک اس نے جڑیں پکڑی ہیں اور اب لوگ جو ہے نا اپنی امیدوں کا مرکز عمران خان کو بنا رہے ہیں. اب جو اصل چیز جو جس کا فیصلہ آنے والے وقتوں میں ہونا ہے, ایک اسٹریٹجی ہے جو حکومت ہے, یہ اس وجہ سے قائم ہے کہ نواز شریف اس حکومت کو قائم رکھنا چاہتے ہیں. اور یہ بات آپ سمجھنے کی کوشش کریں, اگر نواز شریف صاحب کے لیے بڑا اہم دن تھا 10 تاریخ کا جب عدلیہ نے وہ فیصلہ دیا کہ وزیر اعظم صاحب استعفیٰ, یعنی وہ بددیانت ہیں اور وہ اپنا حلف جو ہے اس کی پاسداری کرنے میں ناکام ہو گئے ہیں, تو اس حکومت کی لیجیٹیمیسی اسی دن ختم ہو گئی تھی. اور اس وقت کوئی بھی اپوزیشن کا لیڈر ہوتا تو وہ پہلا مطالبہ یہ کرتا کہ حکومت استعفیٰ دے. اس نے کوئی ایسی بات نہیں کی. اس کا مطلب یہ ہے کہ میاں صاحب جو ہے وہ اس حکومت کو سہارا دیے رکھنا چاہتے ہیں, ساتھ ساتھ یہ تاثر بھی عوام کو دینا چاہتے ہیں کہ وہ کرپشن کے خلاف ہیں. اور وہ دیکھیں, وہ انہیں یہ بھی معلوم ہے کہ 60% صوبہ پنجاب جو ہے وہ ان کی حکومت کے ہاتھ, وہ کسی قیمت میں نہیں چاہتے کہ اقتدار وہاں پنجاب کا ان کے ہاتھوں سے نکلے. وہ اس اقتدار کو اگلی الیکشن اسٹریٹجی کے لیے اس کے وسائل کو استعمال کرنا چاہتے ہیں. اور یہ بات جو ہے نا اگر ہم سمجھ لیں تو پھر یہ بات بالکل کلیئر ہو جائے گی کہ یہ دونوں بڑی پارٹیاں جو ہیں جنہوں نے پورے 25 سال تک کسی نہ کسی طرح سے وہ حکومت کا حصہ رہے ہیں, سوائے جنرل پرویز مشرف کا دور تھا, لیکن جنرل پرویز مشرف کے دور میں بھی پیپلز پارٹی کی نمائندگی بھی تھی, وہ 10 آدمی ٹوٹ کے ان کے ساتھ جا مل گئے تھے. اس طرح سے نون کی اوقاف جو تھی وہ نون کی ایک شاخ تھی, ایک گروہ ہے, ایک یہ حکمران طبقہ جسے ہم اگر آسان لفظوں میں کہیں
جی,
یہ وہ لوگ ہیں جو گزشتہ 64 سال سے پاکستان کی تقدیر کا فیصلہ کرتے ہیں. اس میں یقینی طور پر جیسا کہ عمران خان پہ اور تحریک انصاف کے بارے میں کہا جائے کچھ لوگ ادھر آ رہے ہیں, لیکن میں سمجھتا ہوں اور میں اس عمران خان نے بار بار یہ کہا ہے کہ جو لیڈر ہوتا ہے اس کی سوچ جو ہے وہ نیچے ٹریول کرتی ہے ہمیشہ. اور اب تو امید کی جو آخری کرن جمہوری نقطہ نظر سے وہ یہ رہ گئی ہے کہ الیکشنز جو ہیں وہ اس انداز میں, ایک تو غیر آج ہمارے جو فیصلے ہیں ان میں بڑا فیصلہ یہی ہے کہ زرداری صاحب کے انڈر کوئی بھی الیکشن جو ہے نا وہ نہیں لڑیں گے, یہ فیصلہ ہم نے کیا ہے. دوسرا بڑا فیصلہ کیا, اگر 16 تاریخ کو پرسوں جو ہے بڑا اہم دن ہے, اس دن ایک طرف میموگیٹ کے معاملات, تو وہ تو خیر اس میں تو فیصلہ نہیں ہے, وہ تو کمیشن نے ججمنٹ اپنے فائنڈنگز دینی ہے 1 تاریخ تک. لیکن این آر او کے مسئلے پہ اگر حکومت نے پھر کوئی ایسا قدم اٹھایا کہ جس سے عدلیہ کے فیصلے کو باہر کوڑے دان میں پھینکنے کا کوئی ارادہ ہوا, تو پھر تحریک انصاف جو ہے وہ ایک کال دے گی.
جی بہت شکریہ آپ کا غلام اکبر صاحب, اس کا بہت شکریہ آپ کا.
جو نام رکھا ہے وہ سونامی ٹوورڈز اسلام آباد.
جی میں پھر حاضر ہوں گا غلام اکبر صاحب. جی جی
فیصلہ بڑا ہوا ہے,
میں پھر حاضر ہوں گا آپ کی خدمت میں. چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں سیاسی امور کے ماہر جناب علی جعفر زیدی صاحب. زیدی صاحب السلام علیکم.
جی وعلیکم السلام.
زیدی صاحب, غلام اکبر صاحب ابھی جو فرما رہے تھے یقیناً آپ نے ان کی گفتگو کا اچھا خاصا یا بیشتر حصہ سنا ہوگا. وہ یہ کہہ رہے ہیں کہ نواز شریف مثلاً کرپشن کا الزام بھی حکومت پر لگا رہے ہیں اور وہ کہیں نہ کہیں سے حکومت کو سہارا بھی دے رہے ہیں تاکہ حکومت باقی رہے, خاص طور پر پنجاب اسمبلی یا پنجاب حکومت باقی رہے تاکہ آئندہ الیکشن میں اس کے وسائل کا استعمال کر سکیں. اور تیسری قوت کے طور پر وہ عمران خان کی تحریک انصاف کو دیکھ رہے ہیں. البتہ یہاں پر یہ آپ جانتے ہوں گے خود غلام اکبر صاحب بھی تحریک انصاف کے ہی رکن ہیں اور لیڈر اور رہنما ہیں. تو کیا آپ ان کی اس بات سے متفق ہیں کہ اب لوگ یا عوام پاکستان کی قوم تحریک انصاف کی طرف دیکھ رہی ہے اور جو دو بڑی جماعتیں تھیں ان سے حکومت کرنے کے تعلق سے عوام نے منہ پھیر لیا ہے؟
یہ بات تو یقینی طور پر بجا اور ٹھیک ہے کہ عوام تنگ آ چکے ہیں سیاستدانوں سے, اور وہ سیاستدان بالخصوص جو کہ دو دو بار تین تین بار حکومت میں آئے, بالخصوص نواز شریف کی پارٹی اور پیپلز پارٹی جو کہ بے نظیر صاحبہ اور زرداری صاحب کی اب موجود, تو یہ حکومتوں نے عوام کو مایوس کیا ہے, عوام پریشان ہیں. ان حکومتوں کا پہلے بھی اور اب بھی نہ تو عوام سے کوئی رابطہ ہے اور نہ عوام کا ان سے کوئی رابطہ ہے. چنانچہ ایک ایسی فضا میں جب کہ یہ سارے کے سارے حکمران اپنی بقا کی رسہ کشی میں ایک عجیب و غریب سی ایک الجھاؤ پیدا کر کے اپنے اقتدار کو باقی رکھنا اور جاری رکھنے کے چکر میں ہیں, جبکہ ملک کے عوام پھنسے ہوئے ہیں, بجلی پانی گیس بھوک ننگ افلاس غربت کی انتہائی جو بدترین شکلیں ہیں وہاں پر آج عوام کھڑے ہیں. تو ایک ایسے وقت میں جبکہ عوام کی یہ کیفیت ہے اور حکمرانوں کا ان سے کوئی رابطہ نہیں, تو یقیناً یہ جو سونامی کہیں یا اس کو کوئی بھی نام دیں, لوگوں نے اس طرف رخ کیا ہے اور انہیں ایک امید, جیسے کہ غلام اکبر صاحب نے کہا ہے, انہیں ایک ہوپ بلٹ ہوتی نظر آ رہی ہے. اور میں چونکہ 67-68 کی موومنٹ کا اور پیپلز پارٹی کے اس دور میں ان کے پولیٹیکل آرگن کا ایڈیٹر تھا, تو وہ سارا دور وہ زمانہ وہ تحریک 68-69 کی میرے سامنے سے گزری اور اس کا میں حصہ تھا, تو لگتا یہ ہے کہ اس طرح کا ماحول بن گیا ہے جہاں پر لوگ پولیٹیسائز ہو چکے ہیں. ہوا یہ تھا کہ ضیاء الحق نے کوڑے مار کر پھانسیاں دے کر ملک میں دہشت پھیلا کر جلاوطنیاں لوگ انہیں اختیار کرنا پڑی, تو اس کے نتیجے میں معاشرہ ڈی پولیٹیسائز ہو گیا تھا. اب جو آج کی صورت ہے اس میں میں یہ دیکھتا ہوں کہ معاشرہ پھر سے پولیٹیسائز ہو رہا ہے, اور وہ اپنے حقوق کے تحفظ کے لیے, اپنے مستقبل کے سیاسی تعین کے لیے, اور اس میں بالخصوص یہ جو نیا ایلیمنٹ ہے وہ ہے یوتھ کا. 68-69 کی موومنٹ میں بھی نوجوان جو تھے وہ شامل, ان کی قیادت تھی, آگے آگے وہ تھے. تو اس طرح کسی صورتحال ہے. اب اس کا نتیجہ کیا بن پائے گا اور عمران خان قوم کو اس بحران سے, بالخصوص معاشی اور سیاسی بحران سے, کس حد تک نکال پائیں گے اور کتنے ان کے ارد گرد جو ہیں پریشرز اب ہیں اور بعد میں رہیں گے, یہ تو آنے والا وقت ہی بتائے گا. لیکن ایک امید کی کرن ضرور بلٹ ہوئی ہے اور لوگ یہ سمجھتے ہیں کہ اس وقت جو ان کی مین ایشوز ہیں جو انہوں نے ہائی لائٹ کیے ہیں کہ کرپشن ختم ہونی چاہیے اور ایماندار لوگ جو ہیں وہ سیاست میں آنے چاہیے, تو لوگ ان سب باتوں کے پیچھے ہیں, پسند کرتے ہیں. یہ ہو پائے گا یا نہیں یہ ابھی آنے والا وقت بتائے گا.
جی بہت شکریہ آپ کا. چلتے ہیں کراچی جہاں پر ٹیلی فون لائن پر موجود ہیں سینئر تجزیہ نگار ممتاز دانشور پروفیسر شکیل صدیقی. صدیقی صاحب السلام علیکم.
جی وعلیکم السلام.
صدیقی صاحب آپ دیکھیں کہ جماعت اسلامی ہو یا جو دیگر مذہبی جماعتیں ہیں, فضل الرحمان صاحب کی جمعیت علماء اسلام یا اور بھی جو دیگر مذہبی جماعتیں ہیں, وہ ہمیشہ حکمران طبقے کو نشانہ بناتی رہی ہیں، اور ان کا یہ کہنا رہا کہ حکمران طبقے نے عوام کا کبھی نہ تو کوئی خیال رکھا اور نہ ہی ان کی فلاح و بہبود کے لیے کوئی کام کیا۔ ایک طرف تو حکمران طبقے پر تنقیدیں ہوتی ہیں مذہبی جماعتوں کی طرف سے، اور دوسری طرف خود انہی حکمران طبقے کی ہی جماعتوں میں ان کی شمولیت ہوتی ہے۔ فضل الرحمان صاحب کی جماعت، موجودہ جو حکومت ہے، اس کی اتحادی رہی، اور اب جو تازہ ترین اطلاع یہ ہے کہ قاضی حسین احمد صاحب اور فضل الرحمان صاحب نے نواز شریف صاحب سے ملاقات کی، تو کیا یہ سوچا جائے کہ آئندہ جو سیاسی منظرنامہ پاکستان کے سیاسی افق پر رونما ہونے والا ہے، اس میں 1988 جیسے پھر کوئی آئی جے آئی جیسے اتحاد کی شکل بننے والی ہے؟
پاکستان میں دینی مذہبی جماعتوں کے کردار کے حوالے سے بلا شبہ اس وقت ملک کے عوام کی نظریں ہیں۔ ماضی میں جو ریلیجیس ایلیمنٹس ہیں، پولیٹیکل پارٹیز ہیں اور ریلیجیس ووٹ بینک ہے، اس کی ایک بڑی اہمیت رہی ہے، اور خاص طور پر جو یہ 2002 کے الیکشن ہوئے جس میں متحدہ مجلس عمل کے نام سے دین مذہبی سیاسی جماعتوں نے ایک الائنس قائم کیا، اور اس سے قبل بھی جو ہے آئی جی آئی کے ساتھ جماعت اسلامی جو ملک کی ایک بڑی سیاسی جماعت ہے اس کا بھی اتحاد ہوا، لیکن حالات یہ بتا رہے ہیں کہ جو مختلف تجربات دینی سیاسی جماعتوں نے کیے ہیں وہ تجربات عوام کی توقعات پر پورے نہیں اترے ہیں، اور یہ ایک المیہ ہے۔ اب سب سے اہم مسئلہ یہ ہے کہ ایسا کیوں ہوا کہ مذہبی جماعتیں جو ہے وہ عوام کی توقعات پر نہیں اتر سکیں، تو اس میں ہمیں یہ بات پیش نظر رکھنی چاہیے کہ پاکستان میں جو مقتدر حلقے ہیں اور خاص طور پہ جو ایجنسیوں کا رول رہا ہے، انہوں نے جو ہے یہ جو مذہبی جماعتیں ہیں ان کے کردار کو ہمیشہ مینیمائز کرنے کی کوشش کی ہے، اور ان کو اپنے مقاصد کے حوالے سے استعمال کیا ہے۔ میں بہت محتاط انداز میں یہ بات کہوں گا کہ جو مذہبی جماعتیں ہیں اس میں دو قابل ذکر مذہبی جماعتیں ہیں، ایک جمعیت علماء اسلام مولانا فضل الرحمان صاحب کی، اور ایک جو جماعت اسلامی ہے، یہ دو بڑی سیاسی جماعتیں ہیں، لیکن یہ ہے کہ یہ دونوں جماعتیں، ان میں سے خاص طور پر مولانا فضل الرحمان صاحب کی جو سیاست کا محور و مرکز ہے وہ یہ رہا ہے کہ وہ اقتدار سے باہر رہنے کے لیے کسی قیمت پر تیار نہیں ہے، اور وہ ان کی پوری کوشش یہ ہوتی ہے کہ انتخابات ہوں تو انتخابات جیسے بھی ہوں اس میں اپنا کردار ادا کریں، اور حکومت اور جو اقتدار ہے اس سے دور رہنے کی کوشش نہ کی جائے۔ اس کی وجہ سے میرے خیال سے اب فضل الرحمان صاحب نے ماضی میں بھی کئی نقصانات اٹھائے ہیں، اس وقت بھی حکمراں اتحاد نے وہ بالواسطہ طور پہ یا بلاواسطہ طور پر شریک ہیں، اور وہ خود بھی یہ محسوس کر رہے ہیں کہ ان کا یہ 4 سالہ دور جس میں وہ پیپلز پارٹی کے اتحادی کے طور پر رہے ہیں، اور وہ خود جو ہے پارلیمنٹ کی جو کشمیر کمیٹی ہے اس کے سربراہ ہیں، تو میں سمجھتا ہوں کہ ان کو خود اس وقت اپنی داخلی کیفیت کا، سیاسی حالت کا اندازہ ہے، اور ان کی کوشش یہ ہے کہ ایک دفعہ پھر جو ہے وہ متحدہ مجلس عمل کے حوالے سے مذہبی جماعتوں کو جو ہے وہ فعال کریں۔ نواز شریف کے ساتھ قاضی حسین احمد اور مولانا فضل الرحمان صاحب کی ابھی پرسوں ہی ملاقات بھی ہوئی ہے، اور میں سمجھتا ہوں کہ خود نواز شریف ساتھ بھی آنے والے مستقبل کے سیاسی منظرنامے میں ان دونوں سیاسی جماعتوں کے بغیر تنہا نہ تو پیپلز پارٹی کا مقابلہ کر سکیں گے اور نہ ہی تحریک انصاف کا مقابلہ کر سکیں گے۔ لہذا ایک بار پھر یہ کوشش ہو رہی ہے کہ 88 کی صورتحال اور پھر 2002 کی صورتحال تیار کی جائے، اور مذہبی جماعتوں کو جو ہے وہ جو ہمارے ہاں مقتدر قوتیں ہیں وہ ان کو استعمال کریں۔ لیکن میں سمجھتا ہوں कि इस वक्त जो जमात इस्लामी है, जो एक दीनी सियासी जमात, बड़ी सियासी जमात है, उसकी जो लीडरशिप है, जो खासतौर पर जो हाल ही में 2 साल कबल जमात इस्लामी के नए अमीर मुकर्रर हुए हैं सैयद मुनव्वर हसन साहब, उनकी अप्रोच जो है वो हमें मुख्तलिफ नजर आती है। वो जो है जमात इस्लामी के प्लेटफॉर्म से एक ऐसी सियासी हिकमत अमली की जानिब गामजन है जो मुल्क में कोई बुनियादी तब्दीली का जरिया साबित हो। इस बुनियादी तब्दीली के हवाले से उन्होंने जो राबता आवाम की एक पूरी तहरीक शुरू की, फिर जिस तरह से उन्होंने गो अमरीका गो की एक पूरी कंपेन शुरू की, इस तरह से जमात इस्लामी का एक वो इमेज जो एक इत्तेहादी जमात की हैसियत से 1977 से जो है वो डेवलप हुआ, पाकिस्तान नेशनल अलायंस, पाकिस्तान कौमी इतिहास से लेकर और मुत्तहदा मजलिस अमल तक, ये तकरीबन कोई आप समझ लें 3 दहाइयों 4 दहाइयों का जमाना है कि जमात इस्लामी जो है वो इसी तरह के इत्तेहादों के अंदर ब्रैकेट होती रही है। लेकिन इस दफा सूरत हाल कुछ मुख्तलिफ नजर आ रही है, जिससे इस बात के इम्कानात मौजूद हैं कि जमात इस्लामी जो है वो एक ऐसा मुल्क के अंदर सियासी सिनेरियो में अपना किरदार अदा करने की कोशिश कर रही है, जिन्हें आवाम की जो जेन्युइन इश्यूज हैं उनको एड्रेस किया जा सके।
जी बहुत शुक्रिया प्रोफेसर साहब
के हवाले से, और मुल्क के इक्तसादी और माशी जो बुरान है दरपेश उसके हवाले से।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। गुलाम अकबर साहब, कहा यह जा रहा है कि नून लीग का ताल्लुक दाएं बाजू से है और तहरीक इंसाफ का ताल्लुक भी दाएं बाजू से है। जब दोनों दाएं बाजू की जमातें या धड़े एक दूसरे के मध्य मुकाबिल होंगे, तो अब नून लीग की कोशिश ये है कि वो मजहबी जमातों का सहारा लें जिनका झुकाव हमेशा दाएं बाजू की तरफ रहता है, तो आपका जो दाया बाजू है तहरीक इंसाफ की शक्ल में, वो क्या करेगा? क्या वो मजहबी जमातों का सहारा लिए बगैर दूसरे दाएं बाजू का मुकाबला आइंदा इलेक्शन में कर सकेगा और साथ ही बाएं बाजू का भी?
देखिए जी, ये जो दाएं बाजू और बाएं बाजू की जो इस्तलाहें हैं, ये डायनामिक्स बड़ी बिल्कुल डायगोनली तब्दील हो चुकी है। मैं उसकी मिसाल दूंगा कि बाएं बाजू आज से जब भुट्टो साहब की तहरीक शुरू हुई थी लेट 60s में, जिसकी तरफ अभी मैं लंदन से उन्होंने आपने इशारा किया, उसमें आपने देखा होगा कि वो सारे एंटी अमेरिकन थे। इस वक्त जो बायां बाजू, जिसे आप लिबरल्स कह लीजिए या तरक्की पसंद कह लीजिए, वो सारा एलिमेंट अमेरिका के साथ है। अच्छा, अब दायां बाजू जो है वो बटा हुआ है, यूं कह लीजिए कि एक दायां बाजू वो है जो नवाज शरीफ जो हुकूमत में किसी न किसी तौर पर, ये एक मफाद प्रस्तों का टोला है जिन्होंने एंटी भुट्टो वोट जो है उसको मोबिलाइज किया, और उन्होंने ठीक कहा कि IGI इसी वोट बैंक के, वो एंटी भुट्टो वोट था, उसके पास अपना कोई प्रोग्राम नहीं था। देखिए, मियां नवाज शरीफ की पार्टी का सबसे बड़ा आलमिया ये रहा है कि उनके पास कोई प्रोग्राम नहीं था, उन्होंने एक अपॉर्चुनिज्म जो था उससे फ़ायदा उठाया कि उन्होंने देखा कि भुट्टो साहब के खिलाफ एक तहरीक भी चली थी PNA में, PNA की, तो वो वोट जो है ना उसको मोबिलाइज करके इन्होंने एक जमात मुस्लिम लीग नून के नाम से आगे उभरा। लेकिन अब इस दौर में वो अब सही तौर पे लोगों को एक नजरियाती जमात की ज़रूरत था। अब तहरीक इंसाफ जो है उसने इस्लामी फलाही ममलकत का सिर्फ नारा ही लगाया, उसके लिए मैं पूरे वसूख से कह सकता हूँ कि हमारे इस पार्टी के अंदर थिंक टैंक काम कर रहे हैं कि इस्लाम का एक बहुत बड़ा, यानी ये बदकिस्मती कह लीजिए कि 60s में इस्लाम को दीनी जमातों जिनका अभी जिक्र हो रहा था उन्होंने हरा दिया। भुट्टो साहब जो थे वो यानी 10% वोट इस्लामी जमात में नहीं ले सकी। इसका मतलब ये है, ये फेल्यूर इस्लाम का नहीं था, ये फेल्यूर जो था कि गलत लोगों ने इस्लाम का नाम इस्तेमाल किया। तो अब जो अगर आप दायां बाजू तहरीक इंसाफ को भी दायां बाजू समझते हैं और मुस्लिम लीग नून को भी, तो अब जो वोटर है उसने फैसला करना है कि उनकी उमंगों की तकमील के लिए कौन सी लीडरशिप और कौन सी जमात जो है वो उनके हकीकी मानों में उन उम्मीदों पर पूरा उतरेगी। तो नवाज शरीफ जो हैं वो एक स्पेंट फोर्स हैं, दो दफ़ा उन्हें हुकूमत मिली, उन्होंने क्या किया? 1999 में उन्होंने कहा था कि दो तिहाई मेजॉरिटी थी, और दो तिहाई मेजॉरिटी बहुत बड़ी मेजॉरिटी होती है वो इनकलाब लाने के लिए, और उसमें उनका देखिए कि उन्होंने उनकी परफॉर्मेंस का ये आलम था कि जब जनरल परवेज मुशर्रफ उनकी हुकूमत को वहाँ फारग किया तो 100 आदमी भी इमीडिएट रिएक्शन जो था उनकी प्रोटेस्ट के लिए नहीं निकले। तो अब वो टर्मिनोलॉजी अब जो है बेकार हो चुकी, अब नई हकीकतें, तब्दीली लोग चाहते हैं, तब्दीली चाहते हैं, अब तब्दीली जो है उसकी अलामत इमरान खान और तहरीक इंसाफ है। अब उसमें राइट के लोग भी आ रहे हैं, लेफ्ट के लोग भी आ रहे हैं,
देखिए मैं आप ही से पूछना चाहूंगा,
मुस्लिम लीग नून से भी लोग आ रहे हैं
जी,
और उन्होंने सही एनालिसिस किया कि यूथ शकील यूथ जो है वो अब ओवरवेलमिंगली उन्होंने इमरान खान को अपनी उम्मीदों का मरकज बना दिया है
जी। गुलाम अकबर साहब मैं आपसे ही पूछना चाहूंगा,
समझता कि अब जो है वोट बैंक जो है इस तरह से डिवाइडेड है जिस तरह से आप कह रहे हैं, दाएं बाजू का उस सेंस में अब कोई वजूद नहीं है, अब तो स्टेटस को और तब्दीली ये दो चीजें, स्टेटस को फोर्सेस हैं, पीपुल्स पार्टी स्टेटस को फोर्स है, मुस्लिम लीग नून स्टेटस को फोर्स है, और तब्दीली की अलामत अभी तो आने वाला वक्त जो है
गुलाम अकबर साहब
कि वो किस हद तक ये तब्दीली की जो वादा किया है उसकी तकमील इमरान खान की पार्टी करती है कि नहीं।
गुलाम अकबर साहब इससे पहले के प्रोग्राम में मुझे याद है कि आपने कहा था जो बातें कि लोग अब हुक्मरान तबके से तंग आ चुके हैं, और आज भी आप कह रहे हैं कि लोग हुक्मरान तबके से तंग आ चुके हैं, लेकिन अगर देखा जाए तो आपकी जमात में वही लोग आ रहे हैं जिनका ताल्लुक हुक्मरान तबके से, तो फिर आपकी जमात कहाँ से एक नई जमात या एक नई शक्ल की सूरत में नमूदार होगी, जबकि उसमें अगर आप देखें कि शाह महमूद कुरैशी उसमें, जावेद हाशमी,
इसका जवाब
जी जी, तो आप कहाँ से कह सकते हैं कि हुक्मरान तबके से लोग तंग आ चुके हैं, फिर आवाम का एतराज ये आपकी जमात पर भी होगा?
देखें इस वक्त इस तब्दीली के दो तरीके हैं, एक तब्दीली वो है जो लोग सड़कों पे आते, जिससे ईरान में आई थी, लोग आ गए, उन्होंने बिल्कुल एक जो समझिए कि निज़ाम कोहन जो था उसको गिरा डाला और उसकी जगह एक नया निज़ाम आया, उसका इम्कान पाकिस्तान में इस वक्त नहीं है। इस वक्त हमारी मजबूरी है कि जो सिस्टम है उस सिस्टम में हम इलेक्ट्रल वोट के जरिए जो है पहले पार्लियामेंट में पहुंचे। अगर देखिए ये हमें जंग इसी निज़ाम के खिलाफ लड़नी है और इसी निज़ाम ने जो हमें हथियार दिए हैं उन्हीं के जरिए लड़नी है, तो ये लोग जो आए हैं या तो ये तहरीक इंसाफ में जम हो जाएंगे या फिर ये तहरीक इंसाफ से फारिग हो जाएंगे। मैं आपको पूरे यकीन से कहता हूँ कि अगर हम पार्लियामेंट में पहुँचे, अगर इनके पास इतनी कुव्वत नहीं हुई तो हम फिर पूरी कुव्वत से दोबारा आवाम के पास जाएंगे, जब तक कि आवाम दो तिहाई अक्सरियत तहरीक इंसाफ को। इस वक्त देखिए हमारा पूरा सिस्टम दो पॉलिटिकल पार्टीज, बहुत ह्यूज पॉलिटिकल पार्टीज हैं जिनके पास पूरे दो हुकूमतें हैं, एक पंजाब है, एक के पास सेंटर है और सिंध है, उनके साथ हमारा मुकाबला है, और इसमें हमें उस मुकाबले के लिए हमने फरिश्ते तो आसमान से नहीं उतरने, हमें इसी सिस्टम में लोग जो हैं,
बहुत शुक्रिया आपका,
उन्हें हमें
बहुत शुक्रिया
इस्तेमाल करना
जी, फिर हाजिर होंगे आपकी खिदमत में,
वो हम तहरीक इंसाफ का भी इस्तेमाल नहीं होगी।
बहुत शुक्रिया आपका, हम फिर हाजिर होंगे आपकी खिदमत में जी। अली जाफर जैदी साहब, बाज इत्तलात और बाज रिपोर्टें ऐसी भी आ रही हैं, खासतौर पर बाज बरतानवी अखबारात ने इंकशाफ किया है कि मुमकिन है कि सदर जरदारी पर दबाव को कम करने के लिए वज़ीर आज़म गिलानी इस्तीफा दे दें और उनकी जगह एतजाज अहसन को, जो अदलिया के सरबरा यानी चीफ जस्टिस ऑफ पाकिस्तान के दस्ते रास्त रहे हैं वकला तहरीक में, उनको वज़ीर आज़म नामजद कर दिया जाए, और इस तरह से किसी हद तक जो तसादुम की सूरत हाल है हुकूमत और अदलिया के दरमियान वो कम हो जाए, तो क्या इस तरह की जो कयास आरायाँ हैं किसी हद तक सही साबित हो सकती हैं आपके ख्याल में?
जी, कयास आरायाँ तो एक अजीब सूरत हाल है, हर लम्हे कयास आरायाँ आ रही हैं और हर लम्हे एक एक ऐसा तमाशा मचा हुआ है कि दुनिया भी, बैनुल अक्वामी सतह पर भी और पाकिस्तान के अंदर भी लोग परेशान और हैरान हैं कि ये हो क्या रहा है। अफराद की तब्दीली या नामों की तब्दीली कितना असर रखती है एक पूरे सोशो इकोनॉमिक सिस्टम में, ये तो मैं नहीं समझता कि एक बहुत बड़ा इसमें कोई, अगर वो चले जाएं और एतजाज आ जाएं तो सिर्फ होगा ये कि अब जो ये मौजूदा वजीर आजम अपने बार बार बयान देते हैं, फिर वापस लेते हैं, फिर उन बयानों पे शर्मिंदगी होती है, उन्हें पता ही नहीं चलता चीन जाकर वो क्या कहेंगे, और मुल्क के प्लेटफॉर्म जो हैं डिफरेंट, पार्लियामेंट हो या टीवी, वहाँ पर क्या कहेंगे, और जब कह देते हैं फिर वापस लें, तो शायद ये क्वालिटेटिव थोड़ा सा फ़र्क हो जाए के इतजाज़ ज़रा समझ कर बोलेंगे। लेकिन ये बोलना जो है इसके पीछे इनके जो ताने बाने हैं वो असल में समझने और देखने की बात है। असल ताकत का सरचश्मा इस वक्त जो है वो जरदारी साहब हैं, बावजूद है के अमेंडमेंट्स हुई और इख्तियारात वज़ीर आज़म के पास पार्लियामेंट और आइन ने दिए हैं, लेकिन असल ताकत जरदारी साहब के पास है। और जरदारी साहब इस वक्त जो मुल्क में यानी सियासी हुक्मरानों की जो सियासी जमातें हैं उसमें नवाज शरीफ क्वाइटली साथ हैं, अदलिया है और फौज है। अब ये अदलिया को छोड़कर ये जो चाकू छुरियां तेज करके और बाहर निकल आए हैं सब, तो ये इसमें कौन कौन लहूलुहान होगा? वज़ीर आज़म खुद शराफ़त से जाएंगे या अदालत के कहने पर जाएंगे? जरदारी साहब का अपना मुस्तकबिल जो है, मेमो केस अभी जारी है और NRO का मामला भी शुरू है, तो ये जो सारी छुरियां चाकू निकले हैं इस वक्त, ये इसको थोड़ा सा इस पर्सपेक्टिव में देखने की ज़रूरत है कि 2 मई के बाद ये सारा मामला शुरू हुआ और 2 मई तक हुकूमत भी अमेरिका की पूरी तरह से खिदमत गुजारी में मसरूफ़ थी, फ़ौज को भी CIA के साथ कोई प्रॉब्लम नहीं था और ड्रोन हमले भी होते थे, वो अपना पार्लियामेंट से करारदाद भी पास कर देते थे, अंदर कह देते थे आप जारी रखें हम कंडेम करते रहेंगे, और ये ड्रोन हमले फ़ौज को भी एक्सेप्टेबल थे। तो मामला ठीक चल रहा था जब इनका, यानी ठीक से मुराद ये कि इनका आपस में कोई इतना टकराव, कोई बुनियादी कंट्रडिक्शंस नहीं थी, क्योंकि आका तो इनके अमेरिका बहादुर इनको हिदायत दे रहे थे और ये चल रहा था मामला। 2 मई के बाद फ़ौज को जब कंडेम करना शुरू किया गया पब्लिकली, और उसके बाद फिर बयान आए, फिर 10 अक्टूबर को वो जो वाशिंगटन पोस्ट में आर्टिकल आया, तो ये सारा मेमो और ड्रामेबाजी शुरू हुई। तो अब सूरत ये है कि एक तरफ फ़ौज जिसका ISI और CIA के दरमियान एक टसल चल रही है, और दूसरी तरफ जो इस वक्त के हुक्मरान हैं वो CIA और अमेरिका की मदद करना चाहते हैं, अमेरिका इस हुकूमत के बिल्कुल पुश्त पर है, तो ये जो टकराव है ये बुनियादी तौर पर CIA और ISI का शुरू हुआ था पाकिस्तान के अंदरूनी मामलात के हवाले से। अमेरिका को पाकिस्तान में एक फ्री हैंड चाहिए, उस फ्री हैंड में जैसे मैंने आप ही के प्रोग्राम में एक बार कहा था कि फ़ौज उस फ्री हैंड को एक हद तक तो एक्सेप्ट करेगी, लेकिन उस तरह का फ्री हैंड जैसा कि अफ़गानिस्तान या इराक़ में अमेरिका को मिला है वो पाकिस्तान में नहीं मिल पाएगा, इसलिए कि अगर वो फ्री हैंड मिलता है तो इस फ़ौज की जस्टिफिकेशन नहीं रहती, इनके अपने अदारे की बका जो है वो ख़तरे में पड़ जाती है। तो इस सारी सूरत में अगर आप ये जो छुरियां चाकू निकले हुए हैं इसको अगर देखें तो ये हैं तफसीलात पाकिस्तान के अंदर, कोर्ट का मामला और NRO का मामला और मेमो और सारा। असल झगड़ा है कि पाकिस्तान में अमेरिका को वो फ्री हैंड नहीं मिल पा रहा जिस तरह की उसको अफगानिस्तान और इराक में है, और उसमें गालबन पहली बार फ़ौज ने एक लिमिट से आगे जाने को से इनकार कर दिया है। होता यह रहा है पाकिस्तान की तारीख में कि सारे उम्र जो सियासी हुकूमतें थीं उनको फौज के ज़रिए कंट्रोल किया जाता था, डायरेक्टली इनडायरेक्टली, कभी डायरेक्टली फौज आ जाती थी और कभी इनडायरेक्टली वो कंट्रोल करती थी। और फौज के पीछे अमेरिका, यानी अमेरिका फौज के ज़रिए सियासी हुकूमतों को कंट्रोल करता था। अब सूरत बदल गई है। अब बदली सूरत में अमेरिका सिविल गवर्नमेंट के ज़रिए फौज को कंट्रोल करके वो मराहत और वो आसाइशात और वो अपने अहदाफ हासिल करना चाहता है जिसकी तरफ मैंने इशारा किया।
बहुत शुक्रिया
तो ये
आपका,
पहली बार हुआ है कि सिविल हुकूमत के ज़रिए वो फौज को कंट्रोल करना चाह रहे हैं।
जी बहुत
अब
शुक्रिया आपका
इसके
जहीदी
ये
साहब।
जो उसका नतीजा ये है कि सब छुरियां कुल्हाड़ियां लेकर।
जी बहुत शुक्रिया आपका। प्रोफेसर सिद्दीकी साहब, आप देखें कि हुकूमत के बाज़ अहदेदारों की तरफ से, खासतौर पर वज़ीर इत्तला नशियात फिरदौस आशिक आवान की तरफ से, गुज़िश्ता दिनों ये ऐलान किया जा चुका है कि सितंबर अक्टूबर तक इलेक्शन हो सकते हैं, और जबकि अब 2 मार्च को सेनेट का इलेक्शन है, तो जाहिर है कि आम या जनरल इलेक्शन मार्च के बाद ही होंगे आइनी तौर पर भी, और जैसा कि तरीक़ेकार भी रहा है। तो अब अगर सितंबर अक्टूबर तक खुद हुकूमती हलकों की तरफ से इलेक्शन कराने की बात की जा रही है, तो नून लीग या जो अपोजिशन जमातें बशमूल तहरीक इंसाफ, इसकी तरफ से ये मुतालबा किया जाना है कि कबल अज़ वक्त इंतखाबात कराए जाएं, क्या माने रखता है? और दूसरी बात इसी सवाल में, ये सवाल भी मैं जम करके आपसे पूछना चाहता हूँ कि वज़ीर दाखिला रहमान मलिक साहब की तरफ से कहा जा रहा है कि आवाम ने हमें मैंडेट दिया है, और लोग कौन होते हैं कबल अज़ वक्त इंतखाबात का मुतालबा करने वाले, तो ये जो रहमान मलिक का बयान है इसमें कितना दम है?
देखिए, मैं जो इस पाकिस्तान की दाखिली सियासी सूरत हाल है, इसमें 3 बातें ऐड करूंगा। पहली बात तो ये है कि पाकिस्तान के दाखिली सियासी हालात में, चाहे वो सिविल हुकूमत हो या फौजी हुकूमत रही हो, इसमें अमेरिका का एक किरदार हमेशा रहा है और आज भी है। मौजूदा सेटअप ये टोटली अमेरिकन डिजाइन है, जो मुशर्रफ के साथ मिलकर और बेनजीर भुट्टो के साथ मिलकर तैयार किया गया, और इसमें इकतदार की बंदरबांट इस तरह से हुई कि जो भी प्रो अमेरिकन यहाँ एलिमेंट्स थे उनको मुख्तलिफ सूबों में या इलाकों में शरीक इकतदार कर लिया गया। तो मैं ये समझता हूं कि जब तक के पाकिस्तान में पाकिस्तान की सियासी कुव्वतें और पाकिस्तान की जो मिलिट्री एस्टेब्लिशमेंट है वो अमेरिकन इन्फ्लुएंस से बाहर नहीं आएगी, ये तनाखुस और ये कंट्राडिक्शन पाकिस्तान की सियासत में जारी रहेगा। दूसरी बात मैं ये कहना चाहता हूं कि जाहिर है कि जो भी इस वक्त जरदारी और गिलानी गवर्नमेंट को मैंडेट हासिल है वो हकीकी नहीं है। हकीकी दो एतबार से नहीं है, एक तो ये कि ये अमेरिकन डिजाइन के मुताबिक है, दूसरा ये कि जिस इलेक्टोरल लिस्ट के तहत ये इंतखाबात हुए थे उसके बारे में ये बात सामने आ चुकी है कि इसमें 3 से 3.5 करोड़ वोटर जो है वो जाली इंदराज किए गए थे। तो इस तरह से तो ये क्लेम तो रहमान मलिक साहब हों या जरदारी साहब या कियानी साहब हों, वो ये तो नहीं कर सकते कि ये जो हुकूमत और इख्तदार उनके पास है ये मैंडेट जो है वो अवाम का है। ये मैंडेट उनके आकाओं ने दिया है, जब तक वो इसको जारी रखना चाहेंगे जारी रखेंगे, और जब चाहेंगे वो ले लेंगे। लिहाजा ये कि ये दावा तो रहमान मलिक साहब करें या गिलानी साहब करें, ये दावा बातिल है। इस एतबार से अब फजा पूरे मुल्क की ये बन रही है कि जो मौजूदा रिजीम है ये डिलीवर करने में टोटली नाकाम हो चुकी है। इस वक्त मुल्क में जो बिजली गैस और तवानाई का बहरान है उससे आवाम शदीद बेजार हैं, और पूरी हुकूमत से नफरत और गुस्सा उनका रोज बरोज बढ़ता चला जा रहा है। जिस तरह पूरे मुल्क में इस वक्त गैस की लोड शेडिंग हो रही है, उससे सनत का, ट्रांसपोर्ट का, मईशत का पहिया रुक चुका है। जिस तरह से इदारों में करप्शन है उसके बायस इस हुकूमत और इसके इसके पूरे ग्रुप के बारे में आवाम जो है इंतहाई नापसंदीदगी की निगाह से देखते हैं। तो अगर ये सूरत हाल किसी मुल्क में पैदा हो जाए तो उस मुल्क के हुक्मरानों की जो बसीरत है उसका तकाजा तो ये है कि वो है अपने जाली मैंडेट से दस्तबरदार हो जाएं और दस्तबरदार होकर पार्लियामेंट के अंदर ही बैठकर कोई इसका हल निकालें।
बहुत शुक्रिया आपका। अभी
पार्लियामेंट के इजलास में वली खान के फर्जंद इस्फंदार वली ने एक करारदाद पेश की है। ये करारदाद भी अदलिया से कन्फल्टेशन के मुतरादिफ है क्योंकि मौजूदा जो सेटअप है ये जमहूरी नहीं अमरीकी है और इस वक्त पूरी कौम जो है वो अमरीकी सेटअप से निजात के लिए बेचैन है।
बहुत शुक्रिया आपका सिद्दीक साहब, बहुत नाजिक
जो है,
बहुत शुक्रिया।
वो इंतखाब
जी, बहुत शुक्रिया। गुलाम अकबर साहब, हमारे पास 2 से 2.5 मिनट का वक्त बचा है, मैं आपसे पूछना चाहूंगा कि एक तरफ तो बहुत से मुबसिन का यह कहना है कि अगर कबल अज़ वक्त इंतखाबात हो जाते तो सबसे ज़्यादा नुकसान तहरीक इंसाफ को होगा, चूँकि ज़ाहिर है कि अभी नई नई जमात इसने अभी अपने पैर तमाम इलाकों में नहीं जमाए, ख़ासतौर पर छोटे शहरों, देही इलाकों और कस्बा जात में। दूसरी तरफ इमरान खान और आपकी जमात यह कह रही है कि हम कबल अज़ वक्त इंतखाबात चाहते हैं और उसका मुतालबा करते हैं। एक, अगर आपकी जमात वाज़ अक्सरियत हासिल ना कर सकी तो जाहिर है कि आपको इन्हीं जमातों में से किसी से इत्तेहाद करना पड़ेगा जिनको आप हुक्मरान तबका कह रहे हैं, तो आपकी हिकमत अमली क्या होगी? क्या वो तीसरा ऑप्शन ये भी हो सकता है कि आप परवेज मुशर्रफ साहब की जमात से हाथ मिलाएं?
वो तो ऑप्शन जो है उसका तो कोई सवाल ही पैदा नहीं, क्योंकि परवेज मुशर्रफ जो है वो एक डिस्कार्डेड चीज है, वो यानी मुर्दे में जान नहीं डाली जा सकती। सियासत में ये बहुत डिफिकल्ट है और उस फैक्टर को खामखा इतना उभार के पेश किया जा रहा है, उसका कोई वजूद ही नहीं है पाकिस्तान की सियासत में। जहाँ तक यह है कि अगर अर्ली इलेक्शंस होते हैं और तहरीक इंसाफ इस वक्त, हो सकता है कल इलेक्शन हो जाए, तो कल तो नहीं होंगे, हमें मिनिमम 3 महीने का पीरियड मिलेगा। और मैं आपको यकीन दिलाता हूँ कि इलेक्शन में लोगों ने वोट अपने उम्मीदों को देना है, अपनी उमंगों को देना है, इस दफ़ा वो किसी सियासी पार्टी को वोट नहीं देंगे। तो जो उम्मीदें और जो उमंगे हैं वो तब्दीली की उम्मीदें उमंगे हैं, और तब्दीली ना नवाज शरीफ ला सकते हैं ना जरदारी साहब लाते हैं। आप देखिएगा कि जो सुनामी का लफ्ज़ इस्तेमाल किया गया है, जो 31 अक्टूबर को जो लोगों ने लाहौर के जलसे में देखा, जो 25 दिसंबर को कराची के जलसे में देखा गया, वो तारीख इलेक्शंस में भी दोहराई जाएगी।
जी, तो मैं ये कह रहा हूँ कि अगर 2/3 अक्सरियत ना हासिल कर पाई आपकी जमात या वाज़ अक्सरियत, तो किससे हाथ मिलाएगी? मुख्तसर जवाब चाहूंगा।
देखें जी, वो तो फिर जो आइडियोलॉजिकली हमारे करीब होंगे, और उसमें इस वक्त तयन करना जो है पार्टी का फैसला है, वो बिल्कुल आपने पहले भी ब्रांडिंग की थी कि जो इस्लामी इस वक्त, जो एक चीज आप जहन में रखें, दो किस्म की सोचें जो हैं वो भी मुतसादम हैं। एक वो सोच है जो दीन को सियासत से अलग रखना चाहती है, एक वो सोच है जो दीन और सियासत को साथ साथ चलाना चाहती है, क्योंकि ये सोच जो है कि अगर दीन सियासत से अलग कर दिया जाए तो वो सियासत चंगेजी बन जाती है। तो इमरान खान की पार्टी तरीके इंसाफ जो है वो दीन और सियासत को एक ही चीज समझती है। जो इस सोच के साथ हमारे साथ होगा, हम उसके साथ
बहुत शुक्रिया
आपके तहत
बहुत शुक्रिया
करेंगे।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया। नाज़रीन, आपने हमारे मज़ज़ मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई, नतीजा आपके हवाले। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास इज़्ज़ी और दीगर साथियों को इजाजत दीजिए। खुदा हाफिज़।